اذان محترم ماہ رمضان جتنی تیزی سے آتا ہے اتنی ہی تیزی سے گزر جاتا ہے. خدا کی بارگاہ میں ہمیں ہمیشہ یہ دعا کو کرنی چاہیے کہ پروردگار ہم اس مہینے کی نعمتوں کو صحیح طریقے سے کسب کر سکیں, حاصل کر سکیں, اور اس میں جہاں پر ظاہری دعائیں, مناجات, عبادات ہیں, وہاں پر بہت ساری معنوی پہلو بھی پوشیدہ ہیں. جہاں رمضان ہمیں بہت ساری فزیکل دعوتوں کی طرف رجوع کرتا ہے کہ یہ کرو, اس طرح کرو, کہ خطبہ شعبانیہ میں جن میں کافی چیزوں کا ذکر ہے, انفرادی عبادات ہیں, اجتماعی عبادات ہیں, وہاں پر روزہ انسان کے باطن کو کنٹرول کرنے کے لیے بھی پوری ہدایات دیتا ہے. بہت ساری چیزیں ہیں جو انسان عام زندگی کے اندر کرنے سے قاصر رہ جاتا ہے یا توجہ نہیں دیتا, یا اگر چاہتا بھی ہے تو شاید کرنے کی طاقت نہیں ہوتی, کیونکہ انسان کے اپنے اندر کا جو ایک سسٹم ہے وہ اس کو سپورٹ نہیں کرتا. رمضان کے علاوہ روزے کی حالت میں خود بخود انسان کا وجدان اس کی پولیس بن جاتا ہے اور وہ اس کو خود کہہ رہا ہوتا ہے کہ تمہارا روزہ ہے, جبکہ عام دنوں کے اندر اگر انسان کوئی کوتاہی یا غلطی کر رہا ہو تو اس کے اپنے اندر کا سسٹم اس کے موافق نہیں ہوتا, بلکہ جہاں بہہ رہا ہے انسان اپنے تمایلات میں بہتا چلا جاتا ہے. روزے کے اندر اندر سے ایک آواز, اندر سے ایک ایسی, سمجھ لیں کہ ایک ایسی خود بخود فورس ڈیولپ ہو جاتی ہے جو انسان کو کہتی ہے کہ یہاں مت دیکھو, یہ مت کھاؤ, یہ مت بولو, یہ مت سنو. کیوں؟ تمہارا روزہ ہے. یعنی اب چاہے انسان اس پہ عمل کرے نہ کرے وہ ایک الگ بات ہے, کتنا عمل کرتا ہے کتنا, لیکن ایک وجدان اس کے اندر بیدار ہو جاتا ہے. اسی کے اندر سب سے امپورٹنٹ چیز جس کو روزہ انسان کو کنٹرول سکھاتا ہے وہ انسان کا رویہ ہے, وہ انسان کا ٹیمپرمنٹ ہے. وہ خاص طور پہ جب انسان غصے کی حالت ہوتی ہے روزہ اس کو آرام کرتا ہے, لیکن معاشرے میں ہم اکثر چیزیں اپوزٹ دیکھتے ہیں روزے کی حالت میں. یہاں پر تو شاید اتنا آپ کو ایکسپیریمنٹ نہیں ہوتا, لیکن اگر آپ پاکستان ہندوستان ہو تو روزے کے ٹائم پر جو روڈ پر کیفیت ہوتی ہے, سڑک پہ جو ٹریفک ہوتا ہے, وہاں سے پتہ چل رہا ہوتا ہے کہ مسلمانوں کے روزے شروع ہو گئے, کیونکہ وہاں اتنا سارا انسان, ہر آدمی اتنے عبادت کے پہلو پر ہوتا ہے کہ اس کی بس نہیں چل رہا ہوتا کہ وہ دوسرے کو کچلتا ہوا نکل جائے یا جو بھی نظر آ رہا ہے, کیونکہ اصل میں ہم قوم اپنے اجتماع سے پہچانی جاتی ہے. عبادات جو ظاہر ہوتی ہے وہ اجتماع سے ظاہر ہوتی ہے, لیکن جہاں روزہ صبر کے لیے تلقین کہہ رہا ہے صبر کرو, پروردگار قرآن میں بھی کہہ رہا ہے کہ نماز اور صبر کے ساتھ جو ہے وہ تم خدا کی مدد مانگو, یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, یا واستعینوا بالصبر والصلاۃ, نماز اور صبر سے. صبر یہاں روزے سے تفسیر کیا گیا ہے. آپ اگر انسان ویسے بھی بہت غصہ کرتا ہو, خاص طور پہ جوان, آج کل جوان کہتے بھی ہیں کس طرح ہم اپنے اوپر کنٹرول رکھیں, خاص طور پہ ایسے معاشرے میں جہاں برائی بہت سستی اور آزاد ہو گئی ہے, اور اپنے شہوت پر قابو کیسے رکھیں, تو علماء یہ کہتے ہیں کہ روزہ رکھو. روزہ صبر کی طاقت دیتا ہے, روزہ آنکھوں کو کنٹرول کرے گا, روزہ سوچوں کو, روزہ جو ہے وہ ایسی خود بخود آٹومیٹک سسٹم ہے کہ رو. لیکن اگر یہی روزہ ہو اور میں صبر نہیں کروں اور میرے صبر کا پیمانہ ہو کہ الٹا میں اس کو کنٹرول کروں, الٹا یہ اور باہر نکلنا شروع ہو جائے, تو پھر اس کا مطلب ہے کہ میں روزے سے صحیح فائدہ نہیں اٹھا رہا, ایک, یا پھر شیطان پوری طاقت کر لگا کر میرا روزہ خراب کرنا چاہ رہا ہے. کیونکہ ہم نے اصل میں شیطان کو تو کسی گنتی میں لیا ہی نہیں ہوا ہوا, کیونکہ ہم کہتے ہیں لو شیطان ہمیں کیا کرے گا, ہم خود بہت بڑے شیطان ہیں, شیطان ہمیں کون سا ڈسٹرب کرے گا. تو ایسے بھی لوگ تھے تاریخ میں کہ جہاں شیطان ان کے سامنے آیا تو شیطان نے بھی پناہ مانگی, میں آپ سے پناہ مانگتا ہوں, آپ میرے بابا دادا ہیں, میں آپ سے پرہیز کرتا ہوں. تو ہم لوگ بھی بعض اوقات شیطان کو کچھ گنتی میں لاتے نہیں ہیں, لیکن جبکہ قرآن کہہ رہا ہے ادوہم مبین ہے تمہارا, یعنی کھلا سخت ترین دشمن جو ہے تمہارا وہ شیطان ہے. اب شیطان ہے کہاں؟ آج کل کی دنیا میں شیطان کا تذکرہ بھی نہیں ہوتا بہت زیادہ, بس ہم بچوں کو کہہ دیتے ہیں بڑا شیطان ہے یہ, وہ بیچارہ شیطان کا, وہ تو معصوم ہے بیچارہ, ہم اس کو جو ہے وہ شیطان کر کر کے شیطان بنا دیتے ہیں. معصوم بچہ کہاں شیطان ہے, بچہ تو معصوم ہے. بعض اوقات معاشرے میں مرسوم الفاظ اتنے زیادہ ہیں کہ جو شخصیات پر اثر رکھتے ہیں. جب ہم بار بار کسی کو اس طرح غلط ناموں سے پکارتے ہیں تو ایک تو ہماری اپنی ذات کو نقصان دیتا ہے, الٹا اس کی شخصیت کے لیے بھی خراب ہے. اس لیے کہتے ہیں کہ اسی کے ناموں کو اسلام اور خود رسول خدا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم صلی اللہ علیہ وسلم کہتے تھے کہ فرماتے تھے کہ ناموں کو مت بگاڑو, جو نام ہے اسی طرح پکارو. اب یہ جو ہمارا ٹیمپرمنٹ ہے اس کو پوری کوشش ہوتی ہے روزے کی, آپ نے بہت اچھا روزہ رکھا, سارا دن آپ بہت اچھے رہے, آپ نے عبادت کی, بڑا صبر کیا, گھر آئے اینڈ دسترخوان پہ آپ نے ہنگامہ کھڑا کر دیا, کوئی جملہ کہہ دیا, یہ کیا ہے, اتنی دیر ہو گئی, اتنی دیر سے میں آیا ہوا ہوں, اتنا تھک کے آیا ہوا ہوں, ابھی تک یہی تیار نہیں ہوا. یا اگر خدا نہ خواستہ آپ نے افطاری کر لی ہو کسی کی, تو آپ کے گھر میں اگر تیاری نہیں ہو تو آپ بولیں ایک ہفتے سے تو کہا تھا افطاری ہے گھر کے اندر. تو یعنی یہاں پر کیا ہے کہ وہ باہر آ رہا ہے اور وہ آپ کی عبادت کو زائل کرنا چاہتا ہے. ہم اس فیکٹر کو امپورٹنس نہیں دے رہے. اصل میں آپ جا رہے ہیں سڑک پہ, حادثہ ہو گیا, گاڑی سامنے سے ایک دم کراس کر گئی یا غلط آ گئی, تو آپ ایک دم انسان غلط الفاظ استعمال کر بیٹھتا ہے. اصل میں سب چیکنگ ہو رہی ہے, یہ جو تم نے روزہ رکھا تھا اس کو تم کتنی دیر سنبھال سکتے ہو. لیکن ہم تھوڑی دیر سے زیادہ ہم سے روزہ سنبھالا نہیں جاتا, ہم تو کہتے ہیں افطار ہو اس کے بعد معاملہ کلیئر ہو ذرا. اچھا چاند رات آ جائے تو داڑھی بھی کلیئر ہو جائے تھوڑی سی, اور لائن لگے میں دو دو ہفتے پہلے سے ٹائم لیا ہوا ہے, عید آئے گی تو موسیقی بھی کھل جائے گی تاکہ سب, اور ویسے بھی بہت تیز ہے انڈین سینما خاص طور پہ فلمیں بھی عید پہ ریلیز کرتا ہے تاکہ مسلمانوں کی عیدیوں سے صحیح استفادہ کرے, اپنا باکس آفس کروڑوں کا لے کے جائے اور ہم بھی دے رہے ہوتے ہیں اس کو, بھائی کیا بات, مسلمان ایکٹر ہے کوئی مسئلہ نہیں, عیدی تو ہے کیا ہے. شیطان پورے پلان کے ساتھ ہے اور ہم کیا کر رہے ہیں, ہم اپنے آپ کو اس کے دام میں دے رہے ہیں, پھنسا رہے ہیں یہ لوگ, کیونکہ ہم نے توجہ نہیں دی شیطان پر کہ شیطان بھی ہے یا نہیں ہے. عزیزان محترم, یقیناً شیطان بھی روزے قیامت کہے گا کہ انہوں نے سارے الزام میرے بھی لگا دیے تھے, اصل میں خود بھی بہت بڑے شیطان تھے, کیونکہ ہم اپنے نفس کو بھی نہیں دے کر ہوتے, ہم بہت سی چیزیں بھی شیطان پر ڈالیں گے. لیکن دیکھیں دونوں چیزیں جو ہیں وہ پیرلل چل رہی ہیں. قرآن جب کہہ رہا ہے کہ وہ وسوسے کرتا ہے, وہ کرتا وسوسے ہے, کر کچھ نہیں سکتا وہ, لیکن وہ وسوسے کر کر ہمارے بدن کے اندر خون کی طرح وہ کہتا ہے میں دوڑتا ہوں. جب وہ اس طرح اندر آ کر پینیٹریٹ کرتا ہے تو کچھ بھی کروا سکتا ہے. اور انسان یہ سمجھ لے اپنے آپ کو, یہ کہہ کہ میں تو بڑا پارسا, میں تو بڑا تقوی اور پرہیزگار, مجھے تو کچھ بھی نہیں ہونے والا. جہاں یہ انسان سوچے وہیں گرتا ہے انسان. کوئی بھی شخص جب تک خدا پناہ نہ دے نہیں بچ سکتا شیطان سے. اس لیے ہم کہتے ہیں اعوذ باللہ من الشیطان الرجیم, پروردگار پناہ مانگ رہے ہیں, تو بچانے والا ہے. قرآن میں بہترین قصے جو بیان کیے گئے ہیں اس میں حضرت یوسف علیہ الصلوۃ والسلام کا جو قصہ ہے, زلیخا کے سامنے حضرت یوسف نے علامہ طباطبائی کہ آپ کی صلوات ان کے درجات میں اضافہ فرمائے, اللہ صلی اللہ علیہ وسلم. علامہ طباطبائی جب تفسیر کرتے ہیں اس واقعے کی اور بیان کرتے ہیں جس خوبصورت انداز سے, میں نے کہیں اور اس طرح نہیں پڑھ پایا, علامہ طباطبائی فرماتے ہیں کہ جب حضرت یوسف زلیخا کے سامنے آئے تو حضرت یوسف نے یہ نہیں کہا کہ زلیخا کو کہ بھائی تمہارا شوہر کیا سوچے گا, خزانچی مصر ہے یعنی اتنے تم نے ہم نے سے, کوئی ایسی کوئی بات نہیں کی کہ یہ ہے وہ ہے, نہیں, صرف یہی کہا پروردگار تیری پناہ چاہتا, یعنی اپنے رب کی طرف متوجہ ہوئے, اور یہی وجہ ہے کہ پروردگار نے کہا پلٹ جاؤ, سات بند دروازے بھی میں تمہارے لیے کھول دوں گا. بات یہ کہ اپنے آپ کو خدا کی پناہ, خدا بچائے, تو بچا سکتا ہے, تجھ پہ بھروسہ ہے, اپنی طاقت. یوسف علیہ السلام نبی تھے, صالحین میں سے انبیاء, یہی نہیں کہا کہ میں یوں کر سکتا ہوں میں, نہیں. اس لیے کہتے ہیں کبھی بھی امتحان میں اپنے آپ کو, اول تو دعا نہ کریں گے خدا امتحان میں ڈالے, اور اگر امتحان میں پھنسے تو صرف خدا کی طرف متوجہ ہوں. ہم امتحان برداشت نہیں کر سکتے زانِ محترم. کیوں؟ کیونکہ شیطان ہماری کمزوریوں سے واقف ہے. شیطان ہمارے ضعف کو پہچانتا ہے. کتنے میں اچھے پر لوگوں کو میں لوگوں کیوں آپ کو تعریف کروں, میں اپنی بات بتاتا ہوں. کتنی بڑی عبادتیں ہیں, کتنی نمازیں ہیں, اور اپنی طرف سے ہم بڑے پارسا بنتے ہیں, داڑھی بھی سفید ہو گئی, یہ لوگ دور سے کہتے ہیں بہت بڑے عالم ہوں گے مولانا صاحب, لیکن بعض مراحل میں کھڑے ہوتے ہیں تو گر جاتے ہیں, زبان نہیں کنٹرول کر پاتی ہے, اور خاص طور پہ گھر کے معاملات میں. انسان جو ہے وہ اپنی طرف سے, مرد اپنے آپ کو ویسے بہت کچھ سمجھتا ہے, باہر سے میں یہ کیا, میں نے وہ کیا, میں نے یہ کیا, اور ذرا سا نمک کم ہو کھانے کے اندر تو وہیں پلیٹ یہ کیا ہے, یہ کھانا ہے. ایک عارف کا انتقال ہو گیا, ان کی زوجہ نے کہا کہ شوہر جو تھے ان کو کوئی ذائقہ محسوس ہی نہیں ہوتا تھا, چاہے وہ جلا ہوا دے دو کھانا, چاہے نمک زیادہ ہو یا کچھ بھی ہو. تو دوسرے عالم نے کہا نہیں, ایسا نہیں تھا, انہیں محسوس ہوتا تھا, وہ آپ کی وجہ سے کہتے نہیں تھے. یعنی یہی تو کتنی دیر لگتی ہے, اگر ایک لقمے کا ذائقہ کتنی دیر کا ہوتا ہے, بس یہاں گیا ختم, چاہے وہ نمکین ہو چاہے وہ کھٹا ہو کچھ بھی ہو. لیکن وہ اگر ایک خاتون خانہ جو ماہ رمضان میں ویسے ہی بیچاری بہت زحمت کر رہی ہوتی ہیں, اور اگر ہو جائے تو ہمارا ایک جملہ ان کی موٹیویشن کو بریک بھی کر سکتا ہے, اور ایک ہی جملہ ان کو کتنی طاقت دے سکتا ہے. لیکن وہیں دسترخوان پر میں نے بہت سے لوگوں کو دیکھا کہ وہیں پر جو ہے وہ یہ کیا ہے, وہ نہیں لائے, یہ نہیں لائے, وہ نہیں لائے. یعنی یہیں سے انسان کا جو اندر ہے وہ باہر آ رہا ہوتا ہے. شخصیت چند ہی جگہوں کو پہچانی جاتی ہے, جب انسان غصے میں ہو تو پتہ چلتا ہے انسان اندر کیسا ہے. اور اسی غصے کو اگر ہم نے نہیں کنٹرول کیا, اس کا مطلب ہے کہ ہم روزے سے صحیح فائدہ نہیں اٹھا پا رہے. روزہ ہے کنٹرول, درگزشت, صبر. یعنی آپ سمجھ لیں کہ بالکل جو ہے وہ پانا لے کر آپ نے نٹ اتنا کس دیں کہ بس اب اس کی گراریاں رہ ختم نہ ہو جائے, ورنہ وہ نٹ دوسری طرف باہر آ جائے. اتنا اپنے آپ کو کنٹرول کرنا ہے, اور یہی تو مہینہ ہے, پھر کہاں ہمیں موقع ملنا ہے اپنے آپ پر صبر کرنے کا. تو ویسے ہی آزاد ہے شیطان, جو کہتا ہے وہ عام دنوں میں آزاد ہوتا ہے, وہ ہم بھی آزاد ہوتے ہیں اس کے ساتھ ساتھ, وہ بھی آزاد ہے, ہم بھی آزاد ہیں. اور اس مہینے میں کہتے ہیں شیطان اللہ اللہ بند کر دیتا ہے شیطان, لیکن وہ جو اتنا اس نے اثر کیا ہوتا ہے وہ باہر آ رہا ہوتا ہے ہمارے وجود سے, کیونکہ ہم نے کبھی توجہ نہیں کی. عزیزان محترم, دشمن کی پہچان بہت ضروری ہے, دشمن کی شناخت بہت ضروری ہے. اگر ہم دشمن کو نہیں پہچانے تو ہم زدکوب ہو جائیں گے. امام خمینی سے کہتے تھے کہ اب کیا یہ آپ ہر وقت امریکہ کے چکر میں لگے رہتے ہیں اس کو. امام خمینی کہتے ہیں جب تک دشمن سامنے نہ ہو, یا اگر ٹینس میں سامنے مقابلے میں کوئی نہ کھڑا ہو تو آپ کھیل نہیں سکتے. دشمن کا وجود آپ کی ترقی اور کمال کے لیے ضروری ہے. اگر آپ کے دشمن نہ ہو تو آپ کچھ بھی نہیں کریں, آپ بیٹھے رہیں, آپ نے محنت نہیں کرنی. اگر اوائل اسلام میں دشمن نہ ہوتے اسلام کے, تو کیا اسلام اتنی طاقت پر پروان چڑھ سکتا تھا؟ اگر جنگ بدر نہ ہوتی تو وہ جو حوصلے پیدا ہوئے تھے مسلمانوں کے اندر, وہ پیدا ہو سکتے تھے کہ کہاں 1000 اور کہاں 313, اور جہاں گھوڑے بھی تھوڑے سے, تلواریں بھی تھوڑی سی, اور اس پر اس توکل اور ایمان پر اتنے کمال پر پہنچے ہوئے تھے کہ جو ہے وہ اپنے مشرکین سے, کفار سے جنگ جیت گئے. دشمن ضروری ہے عزیزان محترم, نظام ایسا ہے اللہ کا. اس لیے انسان کے اپنے اندر بھی یہ دو طاقتیں ہر وقت لڑتی رہتی ہیں, ایک اچھائی کی طرف, ایک برائی کی طرف. یہ ضروری ہے, اگر یہ نہ ہو تو میں اور آپ تو ہلیں گے بھی نہیں. اگر ہمیں کسی چیز کی خواہش نہ ہو, تمایلات نہ ہو, ہم کسی طرف اٹریکٹ نہ ہو, تو ہم بے ضرر ہیں. بولے اچھا لگتا ہے, نہیں مجھے نہیں اچھا لگتا, یہ یہاں جانا اچھا لگتا ہے, نہیں یہ نہیں اچھا. یعنی کوئی بھی چیز نہیں اچھی لگتی ہے, نہ اچھی چیز اچھی لگتی ہے, نہ بری چیز بری لگتی ہے. تو یہ کیسا انسان ہے؟ خدا نے چیزوں کو لطیف بنایا اس لیے کہ تم اس کی طرف کھینچو, لیکن خدا نے حلال حرام کی باؤنڈری بنا کر بتا دیا ہے کہ ہر کھینچنے والی چیز اگر حلال ہے تو چلے جاؤ, اور اگر بری ہے تو اپنے آپ کو روکو. یہی تمہارا امتحان ہے. اور شیطان ہر بری چیز کو خوبصورت کر کے دکھاتا ہے اور امتحان میں ڈالتا ہے. اور امتحان میں ڈالا, انبیاء کو ڈالا اس نے, اولیاء کو ڈالا, صحابیوں کو ڈالا, हम तो सुबह शाम शैतान के दाम में फंसे रहते हैं, हमें तो पता नहीं चलता वो कहाँ से आता है, कहाँ से एग्जिट हो जाता है, फिर हम अकेले खड़े हुए होते हैं। शेख मुफीद का गालिबन वाकया उनके शागिर्द ने बयान किया, ख्वाब में देखा उसने कि शैतान है और उसके बाद बड़ी बड़ी मोटी मोटी जंजीरें हैं, बहुत बड़ी बड़ी, जैसे आप कहेंगे आप शिप को जब डालते हैं आकर किनारे पर तो कितनी मोटी वो जंजीर है, कहा उतनी बड़ी हर साइज की। तो समझ लो किस लिए है, कहा हर शख्स के लिए जो जितना भारी यानी जितना उसका जर्फ है उसके लिए उस तरह की है। कहा ये सबसे मोटी जंजीर किसके लिए, कहा तुम्हारे उस्ताद के लिए। तो कहा मगर उसको मैंने डाली मगर उसने वो भी तोड़ दी। तो फिर कहता है अच्छा मेरे लिए क्या कह रहा है, तुम्हारे जैसे कि नहीं जंजीर की जरूरत नहीं है, तुम ऐसे ही हमारे हो। तो बहुत सारे लोग तो ऐसे होते हैं ना, जरा सा भी हवा जहां चली वहीं चले गए, जो नजर आया गर्दन वहीं मुड़ गई, घर तक भी छोड़कर आएंगे हम तो इनको। तो हाँ बाज लोग ऐसे ही है, हर चीज पर इंसान दिल फेंक देता है, चाहे वो खाने की हो चाहे वो देखने की हो कुछ भी हो। वो उठे अपने उस्ताद की खिदमत में गए, कहा कि उस्ताद मैंने ऐसे 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 देखा, तो ये क्या हकीकत है, कहा हाँ हकीकत है। कहा मगर आपने कैसे उसकी जंजीर को तोड़ा, कहा कुछ दिन से घर में फाका था, खाने को नहीं था, मेरे पास कुछ खुम्स की वजूहात थी, तो अंदर से आई के कर्ज कर लो, इन्हीं पैसों में से कर्ज कर लो, जब आए तो लौटा देना। कहता मैं पैसे लेकर बाजार तक गया, दुकान तक पहुंचा, तो वहीं मेरे दिल में ख्याल आया अगर तुम फौरन मर जाओ तो किसे क्या पता तुमने खुम से कर्जा लिया था। कह रहा है मैं वापस पलट आया। अब बहरहाल वो शेख मुफीद उलमा थे, बाज़ोगत हमने भी एक आध ऐसी कोई करने की कोशिश की, अवाले तालिब इल्म में हमारे उस्ताद ने बोला तुम पहले दिन आयतुल्लाह बेहजत बनने की कोशिश मत करो, कई साल लगते हैं बनने के अंदर, तो आदमी पहले दिन ही ना ऐसा एक्सपेरिमेंट करना शुरू करते। लेकिन बहरहाल ये इतनी बड़ी हस्तियां थी, तभी तो आज आप उनके सामने आज तक उन्हीं के किताबों से जो है वो हौज़े इल्मिया में दर्स दिए जाते हैं। लेकिन हम तो मुतवज्जा ही नहीं है कि कहां शैतान बहका रहा है, कहां हम खुद बहक रहे हैं। और बाद अवकात शैतान हमें इतना बहकाता है, इतना बहकाता है कि बाय डिफॉल्ट हम खुद ब खुद उसी के हो जाते हैं। ये जो आज हम जरा सी देर भी कंट्रोल नहीं कर पाते अपनी जबान पर, अपनी सोचों पर, अपने नफ्सों पर, अपनी आंखों पर, उसकी वजह यह है कि हमने फुर्सत के लम्हात शैतान को दे दिए। जब आप अमनियत में होते हैं, जब आप पीस में होते हैं, तो आप जंग की तैयारी करते हैं। जंग के अंदर जंग की तैयारी नहीं होती है। जंग के अंदर ऐसा नहीं है कि आपको ट्रेनिंग लेंगे तो फिर आप जाएंगे, या मतलब आप अभी जंग बोलूंगा लोग घबरा जाएं, पता नहीं लाइव भी प्रोग्राम जा रहा है, मौलाना साहब अजीब जंग की बातें कर रहे हैं। आप स्कूल की तैयारी ले लें, आप इम्तिहान के पर्चे में जब आप बैठे हुए होते हैं तो आप उस टाइम बैठे हुए तो किताब नहीं पढ़ते, जो आपने पढ़ा होगा पूरे सेमेस्टर में वो आपने इम्तिहान देना है। यानी जब इम्तिहान नहीं है इम्तिहान की तैयारी करनी है। अभी जब आपके पास अमनियत है, अभी जब आप मेहराब में हैं, अभी जब आप दुआएं पढ़ रहे हैं, अभी जब आप रोजे की हालत में हैं, ये आपकी तैयारी है शैतान से लड़ने के लिए। लेकिन अब आप बोले मैं मॉल में खड़ा हुआ था, मैं बाजार में खड़ा हुआ था, कोई मामला तय पा रहा था, वहां मैंने किसी को धोखा दे दिया, किसी के पैसे खा लिए, वो गलत काम, वहां आप काम कंट्रोल नहीं कर पाएंगे। जब आप यहां काबू करेंगे वहां खुद ब खुद अंदर से अमीन बाहर आएगा, अंदर से सच्चा शख्स बाहर आएगा। उसकी प्रैक्टिस की जरूरत है, रोजा यही प्रैक्टिस करवा रहा है। अगर ये रोजे हम मुझे इंसान ना बना पाए, मुझे अमानतदार ना बना पाए, तो फिर ये रोजा मुझे कहां लेंगे, कहां रखूंगा इस रोजे, भूखा प्यासा रोजा, भूख का रोजा। जब बहुत सारे कहते हैं भाई हम तो रोजे नहीं रखते, क्या फायदा ऐसे रोजे का, नहीं फायदा है। रोजा आप जैसा भी रखें, बचपन से भी कोई पक्के रोजे तो कोई भी नहीं रखता था, कोई थोड़ा पानी जाके पी लेता था, थोड़ा हल्के हल्के इंसान ने प्रैक्टिस की रोजे रखने की, जब वाजिब हुए तब बेहतर हुए, फिर नमाजें भी पढ़ी, फिर सारे काम किए, फिर इंसान मस्जिद भी आता है, तो एक दिन में तो पारसा कोई भी नहीं बनता, टाइम लगता है, लेकिन रखने दें। और बच्चों को भी प्रैक्टिस कराएं ताकि रखें, और असल आज़ा जवारा का रोजा रखें, हाथ आंख पांव सो हर चीज का रोजा रखें। मैं रोजे के अंदर हूं, अगर काम में बैठा हुआ हूं वहां पे मैं धोखा दे रहा हूं, वहां पर मैं जो है वो किसी का नुकसान कर रहा हूं, हलाल हराम में मैं तमीज नहीं कर रहा, बेचते वक्त मैं ये नहीं कर रहा, या किसी से गुफ्तगू करते वक्त रोजे की हालत में उसे मुझे गुफ्तगू कैसे करनी चाहिए, चाहे मेरा सबऑर्डिनेट हो, चाहे मेरा ड्राइवर हो, चाहे सड़क पर चलने वाला कोई शख्स हो, चाहे मेरे घर में मेरी जौजा हो या बच्चा हो, अगर ये रोजा मेरी शख्सियत को निखार नहीं रहा तो इसका मतलब है रोजे में गड़बड़ नहीं है, मेरे अंदर गड़बड़ है, मैं सही रोजे को दर्क नहीं कर पा रहा। अजीजान मोहतरम, रोजा ट्यूनिंग के लिए आता है। जैसे गाड़ी जाती है ना, हर 6 महीने बाद 50,000 की गाड़ी चल के जाती है, ऑयल चेंज होता है, फिल्टर चेंज होता है, रोजा भी ऐसे ही है। रोजा मेरी ट्यूनिंग के लिए है, साल में एक दफा ही आता है, ट्यूनिंग करता है मेरे पूरे स्ट्रक्चर को सही करने के लिए, मेरी सोचों को मुतमरकज करने के लिए है, ताकि मैं रोजे में जो परवाजें उड़ती हुई मेरे जहन के अंदर आ रही है ना, उनको भी मैं रोकूं। गलत बात नहीं, रोजा है मेरा, मैं क्यों सोच रहा हूं। तो ये जो प्रैक्टिस आप कर लेंगे तो ये खुद ब खुद गाड़ी जो है वो फिर 11 महीने चलती रहेगी और सही चलती रहेगी। और हमारे पास तो वैसे भी अल्लाह ने बहुत ऑप्शन दिए हैं, माह रमजान के बाद फिर अय्याम है, गदीर है, फिर मुहर्रम और सफर है, यानी हमें तो शुक्र करना चाहिए कि अल्लाह ने हमें ऐसे मकतब से जोड़ा हुआ है कि बहरहाल वाज और नसीहत जो है वो चलती रहती है। और ये वाज नसीहत ना हो तो इंसान वाकई इंसान कहाँ से कहा, शेख मुतहरी रिजवानुल्लाह ताला अलैह कि आपकी सलावत उनके दर्जात में इजाफा करे, शेख मुतहरी फरमाते थे कि हम जब दर्स अखलाक देते थे इमाम खुमैनी का और वो बुध को होता था, तो जुमेरात आती थी, जुमा आती थी, तो हल्के हल्के हम दोबारा दुनिया की तरफ माइल होना शुरू हो जाते थे। जैसे ही इतवार पीर आती थी तो ऐसा लगता था कि दुनिया के शख्स हो गए हैं दोबारा, और दोबारा बुध आ जाती थी, अगर ना आती तो ऐसा लगता था हम हलाक हो जाएंगे। शेख मुतहरी मुतफक्कर इस्लाम ऐसी बात कर रहा है। हमारी जिंदगी में कहाँ है दर्स, वास कहाँ है, नसीहतें कहाँ हैं, जबकि मौलाए कायनात खुद कह रहे हैं कुमैल को, कुमैल वास करो, कान सुनना चाहते हैं, कान सुनना चाहते हैं, हमारी जिंदगी में वास नहीं। चार नसीहतें मजलिस पढ़ने, लोग कह रहे हैं कि मजलिस पढ़ने आए थे मौलाना साहब, नसीहतें करने आए थे मौलाना, अपने घर से तो नसीहत लेके नहीं आया भाई, काला इमाम सादिक, काला इमाम बाकर, काला मीरुल मोमिनीन है, वही है दुरूद भेजने मोहम्मद वाले। देखें जो अकीदा मेरे जाहिर को सही ना कर सके वो मेरे बातिन को क्या करेगा, जिस अकीदे पे भी हम हो वो कम से कम हमारा जाहिर तो सही करे, कम से कम को मुझे दूर से देखे तो बोले हाँ अली का शिया आ रहा, पता चले छठे इमाम ये कहते हैं तुम हजारों में रहो तो तुम अलग से नजर आओ क्योंकि तुम हमारे शिया हो, हमारे लिए जीनत बनो कहते हैं, ना कि पाए से मुश्किलात बनो हमारे लिए, तो हम जीनत बने अजीजाने मोहतरम, मौला के मानने वाला मौला के लिए जीनत बने। कैसी जीनत बने, अल्लामा अमीनी कि आपकी सलवात उनके दर्जात में इजाफा फरमाए, आपने वाक्य मशहूर सुना हुआ होगा, बरअल तकरार जो है वो बायस बरकत है इन बुजुर्गवार के वाकयात की, 30 साल में अल्लामा अमीनी ने गदीर लिखी, गदीर जो किताब है 30 साल में लिखी है, कहाँ कहाँ हिंदुस्तान भी गए लिखने के लिए, जो जो जहाँ जहाँ से मौला के फजाइल मिले जमा करते रहे, शेर मिले जो भी मिला उन्होंने उस गदीर के अंदर जमा किया। इराक के अंदर लाइब्रेरी में कहते हैं बैठे हुए थे, इतनी खामोशी से पढ़ रहे थे कि लाइब्रेरियन बंद करके चला गया, दूसरे दिन जब आया तो देखा तो आगा तो बैठे हुए हैं, तो बहुत माजरत की कि आगा मैं गलती होगी मैं मुतवज्जह नहीं हुआ, कहते नहीं बहुत अच्छा हुआ, मैं या नमाजें पढ़ रहा था या किताबें पढ़ रहा था, यानी और कोई काम मेरा था ही नहीं जब मैं अंदर था। तो उनके बेटे कहते हैं कि जब अल्लामा का इंतकाल हो गया तो ख्वाब में देखा कि वालिद मोहतरम जन्नत के जो है वो दरवाजे पर लाइन में लगे हुए हैं, और जन्नत के दरवाजे पर मौलाए कायनात जन्नत में दाखिल होने वालों को जर्फ से एक बर्तन से कौसर का जाम पिला रहे हैं। कहते हैं कि जब अल्लामा अमीनी की बारी आई तो इमाम ने उस बर्तन को हड़क दिया اور اپنے ہاتھوں سے اس جام کوثر کو بھرا اور امینی کو کہا کہ امینی تم نے دنیا میں ہمارے نام کو روشن کیا، ہم اس عالم میں تمہارے چہرے کو روشن کریں گے۔ یعنی یہ کاوشیں، یہ ہے علی کا شیعہ، یہ ہے کہ جس پر علی کو افتخار ہے۔ یعنی انسان ویسے ہی ہو کہ مولا کو افتخار ہو کہ ہاں یہ میرا ماننے والا ہے، یہ میرا جاننے والا ہے، لیکن میں اپنے اعمال کی طرف عزیزانے والا ہوں، غور کرو، وہ رحمان کے ماننے والے ہیں، وہ کریم ہے، ان کا گھرانہ کریم ہے، ان کے در سے تو دشمن کے بھی خالی ہاتھ نہیں گیا، تو ہمیں کیسے خالی ہاتھ لڑائیں گے؟ لیکن یہ ہمارا اپنا فرض بنتا ہے کہ ہم اس دنیا کے اندر کوئی ایسا کام کریں کہ ان دنیا میں بھی ان کے لیے جو ہے وہ ان کے نام کو روشن کرے، اور آخرت میں تو بے شک جزا ہے ہی اس کی۔ اور یہ روزہ مجھے ایک اپرچونیٹی دے رہا ہے کہ میں اپنے آپ کو صحیح کر لوں، جو تھوڑی بہت میرے اندر چیزیں غلط ہیں میں اس کو صحیح کر لوں، تبھی تو میں وقت کے امام کو اپنے آپ کو جوڑ پاؤں گا۔ دیکھیے امام کو کیسا شخص چاہیے جو صاف ہو، اچھے کپڑے پہنتا ہو ضروری ہے لیکن اندر سے صاف ہو، خلوص ہو، اخلاص پایا جاتا ہو، نفرتیں نہ ہو کسی کی، بغض نہ رکھتا ہو کسی کے لیے، کینہ نہ ہو، حسد نہ کرتا ہو۔ یہ بیماریاں دنیا کا کوئی بھی الٹرا ساؤنڈ سسٹم یا ایکس رے مشینیں یا سی ٹی یا جو بھی آپ جتنی مشینیں ہیں، یہ ان بیماریوں کو رپورٹس میں نہیں لا سکتی، ان بیماریوں کو یہ علماء دین بتا سکتے ہیں کہ تمہارے اندر یہ بیماری ہے۔ کیوں؟ کیونکہ انہیں وہ سکیننگ دی گئی ہے کہ جو اس در سے ملتی ہے۔ یہی تو وہ کمال تھا کہ انہوں نے ایسے لوگوں کی تربیت کی کہ جن کی منہ سے جملے نکلتے نہیں تھے، پروردگار چیزوں کو مستجاب کرتا تھا۔ راوی کہتا ہے کہ میں نے دیکھا مدینہ میں قحط ہے، بارش نہیں ہو رہی ہے، لوگ نمازیں پڑھ رہے ہیں، دعائیں کر رہے ہیں۔ میں کہتا میں نے ایسے میں دیکھا کہ ایک حبشی غلام، سیاہ پوست غلام، اپنے رخسار کو خاک پہ لگا کر کہہ رہا ہے پروردگار اگر تو نے بارش کو نہیں بھیجا تو میں اپنے رخسار کو اس ریت سے نہیں اٹھاؤں۔ راوی کہتا ہے جملے پورے نہیں ہوئے تھے، بارش شروع ہو گئی۔ کہتا میں تعجب کیا، اتنے لوگ نمازیں عبادتیں کر رہے ہیں اور یہ کون ہے غلام؟ کہتا میں نے اس کا پیچھا کیا تو مدینہ میں کوچہ بنی ہاشم میں چھٹے امام کے جانوروں کو سنبھالنے والا غلام تھا۔ یعنی غلام اس مقام پر یقیناً جس طرح میں اس صبح شام پرورش پا رہے ہیں وہ مختلف الملائکہ ہے، ملائکہ کے آنے جانے کی راستہ ہے۔ کلام بھی پڑھا آپ نے کہ ملائکہ آسمانوں کو عرشوں کو چھوڑ کر حسین کے در پر آ رہے ہیں، روایات ہے 70,000 ملائکہ آ رہے ہوتے ہیں عرش سے، 70,000 ملائکہ انتظار کر رہے ہیں عرش پہ، ایک گروہ جائے گا دوسرا گروہ آئے گا، اور جو گروہ ابھی تک آیا ہے اس کی دوبارہ باری نہیں آئی ہے۔ کہانیاں نہیں عزیزان، حقیقت ہے، معرفت ہے۔ ہم معرفت سے دور ہیں، ہم بس وہ اوپر والا ایک لیول پہ آتے ہیں، باتیں کرتے ہیں، چلے جاتے ہیں واپس، پھر ہماری زندگی وہی ہے جو ہوتی ہے۔ کہاں ہے امام میری زندگی میں؟ کہاں ہے اہل بیت میری زندگی میں؟ جب تک میں متصل نہیں ہوں گا، جب تک میں اپنے آپ کو صاف نہیں کر سکتا، اگر یہ ولایت نہیں ہوئی میرا روزہ قبول نہیں ہے۔ اہل بیت کی محبت ہی تو ہے جو میرے وجود کو پاک کر رہی ہے، اگر یہ محبت نہ ہو میرے دل میں مجھے کچھ سمجھ میں نہیں آنے والا۔ دنیا بھٹک رہی ہے، آج دنیا کے پاس سب کچھ ہے مگر وہ متلاشی ہے، سکون نہیں مل رہا اسے، پریشان ہے۔ کیوں؟ کیونکہ صحیح نظام نہیں ان کے پاس۔ آج دنیا کا سارے نظام، کیپٹلزم، سوشلزم، لبرلزم، کمیونزم، سب ناکام ہو گئے ہیں۔ کیوں ناکام ہو گئے ہیں؟ اصلی نظام قرآن کی حکومت ہے، اور جب تک قرآن کی حکومت نہیں ہوگی جب تک یہ دنیا کامل نہیں ہو سکتی، اور وہ غیبت کے پردے میں منتظر ہے، ہم امام کے منتظر ہیں، امام ہمارا منتظر ہے کہ یہ جب صحیح ہوں گے میں آ جاؤں گا۔ کیوں؟ کیونکہ پہلے 11 اماموں کو پروردگار نے بھیجا، لوگوں نے اس طرح اماموں کا ساتھ نہیں دیا، کوئی 14 سال قید میں رہا, کوئی کہیں خراسان میں ولی عہدی کے اس پر رہا, کوئی کہیں رہا. آپ خود تصور کریں, وقت کا امام قید میں ہو, آپ گھر بیٹھیں گے؟ کہاں تھے شیعہ اس وقت جب ساتواں امام بغداد میں قید میں تھا؟ کہاں تھے؟ یہ امتحان ہے, یہ بصیرت ہے, یہ تاریخ کیوں دہرائی جاتی ہے؟ ابھی امام غیبت کے پردے میں ہے. میں کہاں ہوں؟ روزہ کھولتے وقت پہلی دعا ہے, امام کا ظہور ہے یا نہیں ہے؟ اور ان ایام میں, شب میں, تنہائی میں, میں امام سے باتیں کر رہا ہوں کہ نہیں کر رہا؟ ایک عارف جو آیت اللہ سعادت پرور کے شاگرد ہیں, کہتے ہیں کہ جس طرح رات کو تم مسواک کرتے ہو, دانتوں کو صاف کرتے ہو, وضو کرتے ہو, سونے جاتے ہو, اس کے بعد کچھ منٹ اپنے وقت کے امام کو دے دو. کچھ منٹ لیتے ہیں, ایک منٹ دے دو, دو منٹ دے دو, اور صرف امام سے بات کرو بس. کہتے ہیں اگر کچھ لوگوں نے بھی یہ شروع کر دیا تو قیامت برپا ہو جائے گی. کیوں؟ کہتا ہے اس کے دو فائدے. ایک تو یہ کہ جب تم یہ کرو گے تو اس کا مطلب ہے تمہیں امام نے اجازت دی ہے کہ آج تم امام سے بات کرو, اور اس کا مطلب یہ ہے کہ تمہارا دن اچھا گزرا ہے, اسی لیے امام نے تمہیں اجازت دی. یعنی تم نے دن میں اپنے آپ کو بچا کے رکھا تو ابھی تم امام سے گفتگو کر رہے ہو, اور دوسرا یہ کہ تم خود متوجہ رہو گے ہر وقت اپنے امام کے لیے. جانے محترم, شاید عام دنوں میں ہمیں موقع نہ ملے, ماہ رمضان میں ہماری پوری کوشش ہوتی ہے کہ ہم اچھے رہیں, ہمارا دن اچھا گزرے, روزہ میرا بچ کے رہے. یہی موقع ہے کہ جب میں رات کو سونے کی کوشش کروں یا سحری کے لیے اٹھوں, کوشش کروں ایک منٹ, صرف ایک منٹ اپنے امام سے گفتگو کروں, مولا کب آئیں گے آپ؟ اتنا عرصہ ہو گیا, آپ کے بغیر زندگی ادھوری ہے, آپ کے بغیر دنیا میں بہت مشکلات ہیں. اگر آپ نہیں آئیں گے تو میرا کون آسرا ہے؟ میں کہاں ڈھونڈوں؟ مجھے آپ بتا دیں. عزیزانے, یہ ضروری ہے. یہ میں ایک دن مشکل میں پھنسا, وہ انسان بہرحال مشکلات میں پھنسنا بڑا ضروری ہے. اور آیت اللہ نفوت کی یہ کہتا ہے کہ انسان دنیا دار اور بلا اور مصیبت ہے, اور ہر شخص سے مصیبت میں پھنستا ہے. آپ کی الگ مشکل ہوگی, میری الگ مشکل ہوگی, لیکن وہ کہتے ہیں کہ مشکل میں پھنسنا ہے, لیکن اہل بیت مشکل میں سے جلدی گزار دیتے ہیں. کمال ہے. میں پھنسا, میں جمکران چلا گیا جو قم کے پاس مسجد ہے, اور میں نے امام سے درد دل پھنس گیا. تو ظاہر ہے میں, ہمارا تو مسئلہ یہ نا کہ جب ہمیں مشکل آتی ہے تو ہمیں اہل بیت یاد آتے ہیں, جب ہماری کوئی مشکل پھنستی ہے تو ہم کہتے ہیں کہ بھائی کوئی منت مان لیں, کوئی نیاز مان لیں, کوئی کچھ کر لیں. خوب اچھی بات ہے, بہرحال کسی بہانے سے ہم جڑے تو رہتے ہیں. میں گیا, میں گفتگو کی, میں واپس آیا, میں نے اپنے استاد کو دوسرے دن آ کر بتایا کہ میں نے کہا کام میرا پھنسا ہوا, وہ کام بہت مشکل ہے, ہو نہیں رہا, میں خود ایک اسٹریس میں ہوں. تو میں نے ان کو کہا کہ میں کل رات کو جمکران چلا گیا اور میں نے امام سے گفتگو کی ہے, گریا کیا. تو میرے استاد ہنسنے لگے, کہنے لگے اچھا ہے, زندگی میں یہ توازو ضروری ہے, یہ ٹوٹنا ضروری ہے, ورنہ تم گفتگو نہیں کرو گے. ان کے لیے میرا کام کروا دینا کوئی مسئلہ نہیں ہے, مگر وہ چاہتے ہیں کہ میں آؤں, بات کروں ان سے. عزیزان محترم, کون بات کرتا ہے ان سے؟ تعجب نہیں ہے, ہم اپنی خواہشات کے لیے صرف اہل بیت کے در پہ جاتے ہیں, ہم ہمیشہ ان سے کچھ نہ کچھ مانگنے ان کے در پہ جاتے ہیں. کبھی ہم نے یہ کہا مولا میں آیا ہوں آپ کے در پر, جو کچھ میرے پاس ہے وہ میں آپ کو دینے آیا ہوں, اور سب سے زیادہ میرے پاس جو مہم اور امپورٹنٹ ہے وہ میری جان ہے مولا, وہ میں آپ کی خدمت میں پیش کرنا ہے, قبول کیجیے, مجھے اپنے پاس لے لیجیے. جانے مت شخص, ایک عالم دین اصفہان میں تھے, انہوں نے وصیت کی कि मुझे जब दफनाया जाए, तख्त फौलाद बहुत बड़ा कब्रिस्तान है इस्फहान के, कहा मुझे दफनाया जाए तो फलाना वो जो शख्स था जो कि हमारे इलाके मोहल्ले में चौकीदार था, दरोगबान, वो जो रात को पहरे के लिए चलता था, उसके बराबर में दफनाया जाए। लोगों ने ताज्जुब किया कि इंसान वसीयत करता है कि किसी बड़े जगह पर किसी बड़ी कब्र के साथ, कभी किसी मजार के साथ दफनाया जाए, आप उस दरोगा के साथ? कहा हाँ, मैं ये चाहता हूं कि रोजे मैशर ही मेरी शफाअत करें। तो कहा कि ये यानी क्या? तो कहते हैं कि एक इस्फहान में ताजिर था, वो हज पे गया, तो पहले वो नजफ, करबला, पुरानी बात है, लोगों को साल लगता था हज पे जाने के लिए, और जो लोग जाते थे 100 जाते थे तो 40 वापस आते थे, कोई बीमार हो गया, कोई लुट गया, किसी को मार दिया गया, थोड़े से लोग वापस आते थे। तो वो ताजिर कहता है कि वो गया नजफ से, वो कूफा के दरमियान में था, तो किसी ने आकर वो जो पोटली थी जिसमें उसके पैसे दरम दिनार थे वो चुरा लिए। अब इसके पास कुछ नहीं था, अपने कारवान से भी जुदा हो गया, तो इसने कहा कि अब मैं ना आगे जा सकता हूँ ना मैं पीछे पलट सकता हूँ, मैं करूँ क्या? तो बयाबान में था, इसको ख्याल आया, इसने अपने वक्त के इमाम को पुकारा, या अबा साले अगसना अदरकनी, मौला मेरी मदद कीजिए। तो इसने जैसे ही ये लफ्ज अपनी जबान में जारी किए तो देखा अचानक से घोड़े सवार नमूदार हुआ। घोड़े सवार जब करीब आया तो इसने क्या देखा, ये उसके मोहल्ले का दरोगा था, उसके मोहल्ले का चौकीदार था। कहता है मैंने तो इमाम को पुकारा था, तुम कहां से आ गए? कहता है मुझे इमाम ने भेजा है। कहता है कि जाओ हमारे उस बंदे खुदा मोमिन के पास और उसको हज पे लेके जाओ, उसको हज करवाओ, फिर उसको वापस उसकी जगह पर छोड़ कर आओ। कहता है ताज्जुब किया, कहता आओ मेरे साथ सवार हो। ले गए मक्का के पास पहुंचा, कहा एहराम पहनो और जाओ, जब हज कर लो यहीं वापस आ जाना। वहीं वापस आए और फिर वापस उसको इस्फहान गए और कहा देखो किसी को बताना नहीं, किसी को बताना नहीं, बस मैं खो गया था, बस पहुंच गया। अब ये पहुंचा तो लोग आए हज पर, आए मुबारकबाद देने, जमा हुए तो वो भी मिलने आया। अब जब उस ताजर ने उसको देखा तो उसने कोशिश किया कि मैं अपनी जगह से खड़ा हूँ और पाँव में पड़ूँ जाके, तो उसने वहीं से इशारा कर दिया कि ऐसा मत करो। जब सब चले गए तो उसने बोला ये क्या कर रहे थे? कहा आप, कहा जिस तरह पहले सलाम करते थे वैसे ही सलाम करो, जिस तरह पहले लोगों के सामने करते थे वैसे ही करो। जाने होता हमारे उस्ताद कहते हैं कि हमें नहीं पता मोमिनीन में से कौन अल्लाह का बंदा है, हम बाज़ औक़ात पता नहीं किसको धुतकार देते हैं, कभी किसी को कमतर समझ बैठते हैं, पता नहीं खुदा के नज़दीक वो कितना अजीज़ हो, वक्त के इमाम के नज़दीक वो कितना अजीज़ हो। खुलासा वो उसका वक्त गुजर गया तो एक दिन वो आया और उसने कहा कि देखो ये मेरा कफन, ये मेरी चीज़ें, फलाने दिन फलानी जगह आ जाना, मैं मर चुका हूँ और मुझे दफना देना। अजीज़ान मोहतरम, इमाम हमारे अमाल देख रहे हैं, इमाम शाहिद है, नाजिर है हमारे अमालों, कुरान कह रहा है, मैंने कहा कुरान कहता है, कुरान कहता है सूरह तौबा में, ए रसूल इनसे कह दीजिए अपना अमल किए चले जाएं, अल्लाह उसका रसूल और मोमिनीन की जमात देख रहे हैं, देख रहे हैं, इमाम देख रहे हैं। इमाम जानते हैं मैं कितना खालिस हूँ अंदर से, इमाम जानते हैं मैं कितने खलूस के साथ रोज़े रख रहा हूँ, इमाम जानते हैं कि मैं कितनी तिलावत करता हूँ, इमाम मेरी सोचों से भी वाकिफ है। ला युमकिन अल फरार, दुआ को मैल में कहते हैं परवरदिगार तेरी हुकूमत से फरार नहीं है। यहाँ ये इमाम उसी खुदा का नुमाइंदा है, इससे भी फरार नहीं है। अमाल हमारे इमाम की खिदमत में पहुँचते हैं और हमेशा पहुँचते हैं और पहुँचते रहते हैं, हफ्ते में 2 दिन बाज रवायात में। मगर क्या मैं इमाम को खुश कर रहा हूँ या रुला रहा हूँ? क्या मेरे अमाल मतलब मैं वालिद हूँ, मेरा बच्चे का स्कूल का जब स्कोर कार्ड आता है, रिपोर्ट आती है, अगर अच्छे मार्क्स होते हैं मैं खुश होता हूँ, और अगर गलत मार्क्स होते हैं तो मैं अफसोस करता हूँ, गुस्सा करता हूँ। हो सकता है मैं टाइम ना दे रहा हूँ, हो सकता है बच्चा मेहनत ना कर रहा हूँ, लेकिन एक रंज होता है मेरे अंदर। और जो हम सबका वालिद है, जब उसके पास मेरा अमाल नामा जाता होगा, उसको खाम नहीं होता होगा, वो कहता होगा ये अलजल की दुआएं भी तो करते हैं मगर ये अपने अमालों पे तवज्जो क्यों नहीं देते। अजीजान मोहतरम, ये माह रमजान प्रैक्टिसिंग है कि मैं अपने अमाल को बेहतर करूं, ताकि मैं अपने इमाम तक रजायत के साथ दाखिल हो सकूं। और अगर इसी तरह मैंने कोशिश की कि मैं अपने अमाल को संवारता रहूंगा, मैं एक कदम बढ़ाऊं, खुदा खुद कहता है कि मैं 10 कदम तुम्हारी तरफ आऊंगा। मैं कोशिश तो करूं इस महीने के अंदर, तो वो एक मिनट की कोशिश करूं कि मैं कम से कम अपने वक्त के इमाम से गुफ्तगू करूं। ये प्रैक्टिस कोशिश करूं, शैतान आएगा। मैंने इसलिए शुरू में शैतान की गुफ्तगू की ताकि आपको पता चले कि शैतान नार का इमाम है, यानी किसका, यानी जहन्नम और आतिश का इमाम है, और ये इमाम नूर का इमाम है। जब आप इस नूर की तरफ आने की कोशिश करेंगे तो वो नार का इमाम आपको डिस्टर्ब करेगा, कोशिश करेगा, आपके जहन में डालेगा तुम कहां और इमाम कहां, तुम क्या इमाम से बातें करोगे, पूरी कोशिश करेगा, आपके दिन को खराब करने की कोशिश करेगा आपका। अब ये मैं खुद इरादा कर अपने आप को बचाऊं कि मैं इसको दूर करूं, इसको दूर करूं, ताकि अपने वक्त के इमाम के करीब हो जाऊं। अज़ीज़ाने मोहतरम, जिंदगी का नहीं पता आज है कल नहीं, बल्कि यहां से उठ के नीचे उतर के नहीं, किसी को नहीं पता। मौलाए कायनात, अजीब हदीस है अज़ीज़ाने मोहतरम, हमने तो मौला की बातें बस मौला मौला बोला, उसके बाद आगे नहीं बढ़े हम लोग। इमाम फरमाते हैं कि ताज्जुब है शख्स पर कि सारी जिंदगी कमाने में खर्च कर देता है और फिर उसी कमाई को अपनी सेहत को बचाने में खर्च कर देता है, और जिंदा ऐसे है जैसे कभी मरना ही नहीं है, और जब मरता है तो ऐसे कभी जिंदा ही नहीं था। हम ऐसे ही जिंदा हैं, हम सबके जनाजे उठा रहे होते हैं, लेकिन हमें ये यकीन नहीं होता कि मेरा भी जनाजा उठाया जाएगा। अजीजाने मोहतरम, इससे पहले कि मेरा जनाजा उठाया जाए, मैं खुद अपने आप को उससे पहले अपने परवरदिगार को दे दूं और अपने आप को उसके हवाले कर दूं। आए चले उस इमाम की तरफ कि जो रऊफ और बहुत मेहरबान इमाम है। खुदा तौफीक दे आप सबको और हमें कि मशहद मुकद्दस की ज़ियारत कर सकें। अजीब इमाम, मकातिल में उलमा बयान करते हैं कि ये वो इमाम है कि जिसने अपनी शहादत से पहले नूह और क्रिया किया। जब मदीना से इमाम को लेकर चले तो इमाम ने अपने घर वालों को जमा किया, इमाम के बहन भाई बहुत थे, 4 साल का इमाम का बेटा है, जमा किया और सबको, और क्रिया शुरू किया, नूह शुरू कर दिया। तो कहने वालों ने कहा कि सफर पर जाते हुए क्रिया करना मुनासिब नहीं है, अच्छी बात नहीं है। इमाम फरमाते हैं कि वो खुश आइन बात करे कि जिसे ये उम्मीद हो कि जो सफर से जाकर पलट कर आएगा, जिसे ये पता हो कि वो पलट कर नहीं आएगा। हाँ जाने मो, इमाम चले गए, इमाम कई साल जो है वो गुरबत पड़ता है। हम जो कहते हैं अस्सलाम वालेक या गरीब अल गुरबा, गरीब के मायने उर्दू वाले गरीब नहीं है, गरीब के मायने यानी अपने वतन से दूर परदेश में तनहा, या गरीब अल गुरबा यानी बिल्कुल तनहा, कोई शख्स नहीं था। बाद जुमलात इमाम के मिलते हैं कि इमाम ने कहा परवरदिगार अगर मेरी मौत से काम होता है तो मुझे मौत दे दे, अब मैं तन्हाई में थक गया। हाँ, कई साल जो अपने बहन भाइयों तक अपनी औलाद तक ना पहुंच सके। या आप परदेश में रहते हैं, जो अपने वालदैन अपने बच्चों के बगैर हैं, उस दर्द को चाहे थोड़ी देर के लिए महसूस कर सकते हैं हाँ, मगर आपको ये उम्मीद है कि आप फिर ईद पे छुट्टियों पे चले जाएंगे, या आप किसी मौके पर चले जाएंगे, या आप बच्चों को बुला लेंगे, मगर वहां मेरे मौला को उम्मीद थी, मेरे मौला तन्हाई के अंदर है। अब्बास संत कहता है कि जब मौला को जहर दिया गया तो उस कालीन फर्श को जब मैंने हटाया तो इमाम इस तरह जैसे कोई सांप अपने गिर्द लपेट खाता है, मौला इस तरह खाक पर गलतियां खा रहे थे, मौला ने अपने शिकम को खाक पर रखा हुआ न जाने। रावी बयान करता है कि जो आठवां नवां इमाम था वो मदीना में अपनी सवारी के ऊपर था, मैंने देखा मौला की सवारी रुक गई, इमाम तकी ने अपनी सवारी को रोक दिया। रावी कहता है मैंने इमाम के चेहरे पर देखा तो एकदम रंग जो है वो बिल्कुल सफेद होता जा रहा है, मैंने कहा मौला क्या हुआ, कहा बाबा का आखिरी वक्त आ गया है, हमें बाप के पास जाना पड़ेगा। हाँ हज़रत-ए-आला ने मोहतरम इमाम तकी अलैह सलाम एजाज़ इमामत से वहां पहुंचे। अब्बास सल्त कहता है कि मैंने देखा कि एक जवान दाखिल हो गया दरवाजे से, मैंने कहा कि आप अंदर कैसे आ गए, दरवाजा तो बंद था। कहा वही खुदा जिसने मुझे मदीना से खुरासान ले आया वही अंदर ले आया। मौला पहुंचे हैं, अपने वालिदे मोहतरम के सर को अपने जानू में रखा है, हाँ न जाने क्या गुफ्तगू की होगी, क्या कलाम किया होगा। हाँ मगर मैं हाथ जोड़ कर कहूंगा या इमाम रजा, आपका बेटा आप तक आ गया, आपको गुस्ल कफन दे दिया, आपको दफना दिया, आइए अपने जन्नते मौला सैयद शहदा करबला पर चले कि जिसके बदन पर बेटा न पहुंच सका। 3 दिन बाद बेटा पहुंचा है, हाँ मगर उससे पहले बदन किस हालत में है, बदन सर नहीं है तन पर, और खाक में इतना अल्टा हुआ है, इतना अल्टा कि जब 11 मुहर्रम को सैयदजादियां गुजरी है ना मक्तल के बाहर से, जुमले सुनेंगे बस बर्दाश्त नहीं कर पाता इंसान, हम फिर जुमले कह देते हैं मेरा सलाम हो उस सैयदजादी पर, उस छोटी सी बच्ची पर कि जो अपने बाप के सीने पर सोती थी, न जाने किस तरह बर्दाश्त किया होगा। हाँ अजीजाने मोहतरम जब ये कारवान गुजरा है ना ऊपर से, जब बहन ने अपने आप को मेहमानियों से नीचे देखा तो वो बच्ची क्या कहती है, कहती है पप्पी जान हाजा ये कौन है, अरे वो जो सीने पर सोती थी वो उस बदन को न पहचान पाई। अरे मेरी बीवी कहती है हाजा हुसैन, अरे ये मेरा हुसैन है। हमें उनके नासरों उनके मददगारों में शुमार फरमा। परवरदिगार जो परेशान हाल है उनकी परेशानियों को दूर फरमा, जो बेरोजगार है परवरदिगार उन्हें रिज़्क़ हलाल अता फरमा, जो बरसर रोजगार उनके रिज़्क़ में तरक्की और कुशादगी अता फरमा, जो बीमार हैं लोग कैंसर के मरीज हैं, कुछ लीवर प्लांट हैं, कुछ कोमा में हैं, जो भी हाजरीन में भी जिनके मरीज़ हैं हमारे दोस्त मोहतरम उनके अज़र भाई के वालिद साहब बीमार हैं, खुदावन मुताल बीमार करबला के सदक़े शिफाए कामला राजला अता फरमा। परवरदिगार जो बे औलाद हैं हज़रत अली असगर के सदक़े में उन्हें औलाद साले और नेक अता फरमा। परवरदिगार मुसलमान जहाँ भी अपनी कामयाबी की जंग लड़ रहे हैं उन्हें कामयाबी और पीरोजी अता फरमा। उलमाए किराम मराजे किराम जो भी दीन की खिदमत कर रहा है, जहाँ भी मातम अज़ादारी हो रही है, इंतज़ामिया हो, कमेटियाँ हो, अंजुमने हों, हैयतें हों, जो भी है परवरदिगार उन सब की तौफीकात में इजाफा फरमा। जिक्र अहले बैत को सारी ज़िंदगी हमारी रूह की ग़िज़ा बनने की तौफीक बनाता रहे। परवरदिगार हमें कोई गम न दे सिवाए हमें हुसैन के। अल्लाह मरज़ुकना ज़ियारतुल हुसैन फ़िद दुनिया व शफ़ातो फ़िल आख़िरा। दुरूद भेजे मोहम्मद वाले।
मोमिनीन इकराम तिलावत कलाम पाक और तर्जमा पेश किया जाएगा, आप हज़रात से दरख्वास्त है कि तशरीफ़ रखिएगा अपने रिश्तों पर।